यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री दाहाललाई मुख्य सचिव शंकर दास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौर स्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उप प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ र उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। त्यस्तै बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वाला कुमारी शाह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँहरूको कार्यभार पछि तोकिनेछ। यसै गरी सरकारले अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि सार्थक प्रयास गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो साँझ बसेको मन्त्री परिषदको बैठकले सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्वपूर्ण निर्णय गरेको छ। सेवा प्रवाहलाई सरल र कम खर्चिलो तथा झन्झटमुक्त बनाउने निर्णय बैठकले गरेको उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संचारकर्मीलाई जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै हिजै साँझ सिंहदरबारमा मन्त्री परिषदको बैठक बसेको थियो। उप प्रधानमन्त्री पौडेलका अनुसार अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्रा संचिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय भएको छ। चालू आर्थिक वर्षका लागि मन्त्रीहरूले वृद्धि भएको तलब नलिने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो। नवनियुक्त उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाव र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा हिजो साँझ पदभार ग्रहणपछि संचारकर्मीको जिज्ञासामा उहाँले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढ़ी काम गर्ने बताउनुभयो। पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न दर्ता शुल्क, सेवा शुल्क, निदानात्मक, उपचारात्मक वा अन्य कुनै शुल्क तिर्न नपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक गरिएको अपाङ्गता मैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका 2079 अपाङ्गता मैत्री सेवा सञ्चालन सम्बन्धी प्रक्रिया अन्तर्गत निशुल्क सेवामा पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मध्य प्रदेशका 150 महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ। आम संचार प्राधिकरण मध्य प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासंघको सदस्यता लिएका र रेडियो, टीभी, अनलाइन र छापा माध्यम लगायतका संचार माध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो। गत 2079 असारमा बीमा भएका सबै महिला पत्रकारले 2079 साउन 1 गतेदेखि बीमा सुविधा लिन पाउने आम संचार संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले जानकारी दिनुभयो। हालसम्म 150 महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालू आर्थिक वर्ष 2079-80 प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराउने योजना रहेको उहाँले बताउनुभयो। सबै विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचन गराउन सहमत भएका छन्। त्रिभुवन विश्वविद्यालयले हिजो गरेको छलफलमा सबै विद्यार्थी संगठन निर्धारित समयमा नै सोभियो निर्वाचन गराउन सहमत भएका हुन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सोभियो निर्वाचन गराउने पक्षमा सबै विद्यार्थी संगठनले सहमति जनाएकाले चाँडै नै मिति तोक्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले आगामी जनवरी 8 तारीकदेखि विदेशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टाइनमा बस्न नपर्ने घोषणा गरेको छ। चीनले आफ्नो शून्य कोविड नीतिलाई चरणबद्ध रूपमा हटाउने क्रममा आगन्तुकहरूमाथिको अनिवार्य क्वारेन्टाइन व्यवस्था हटाउने घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। यसैबीच चिनिया राष्ट्रपति शी जिनपिङले कोविड क्वारेन्टाइन खुकुलो गरेसँगै आउन सक्ने अवस्थाको डटेर सामना गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। चीनले सन् 2020 मार्चदेखि मुलुकभित्र नै सबै आगन्तुकहरूलाई अनिवार्य क्वारेन्टाइन बस्न पर्ने व्यवस्था अवलम्बन गरेको थियो। र म्यानमारमा सरकारप्रति वफादार मानिएको अदालतले जेलमा रहेकी नागरिक नेत्री आङ सान सुकीको 18 महिना लामो सुनवाईका बाँकी 5 अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ। गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द जेल जीवन बिताउँदै आउनु भएको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 हुनेछ। हवस्ता, नमस्कार।